नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विकास उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड, प्रतिस्पर्धात्मक विकासमा लाग्न मुख्यमन्त्रीहरूलाई आग्रह।
पालिकालाई एक हप्तासम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा 5 जना काठमाडौँमा पक्राउ। 13 वर्षे बालिका बलात्कार गरेको आरोपमा पर्सामा पनि 1 जना समातिए।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा भोलिदेखि शुरू हुँदै परीक्षाको सबै तयारी पूरा, झण्डै 5 लाख विद्यार्थी सहभागी हुने।
नाइजेरियामा 1 महिना अघि अपहरणमा परेका 105 जना छात्रा मुक्त, 5 जनाको भने विद्रोही संगठन बोको हरामद्वारा हत्या।
र चैतको 17 गतेदेखि धनगढ़ीमा हुने डीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज 7 वटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर ओलीले समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रिन आग्रह गर्नुभएको हो। 6 घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय बाँकी नरहेको भन्दै समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो। छलफलमा 7 वटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशमा अहिले भइरहेको काम र समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्। जवाफमा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संघीयताको सफल कार्यान्वयन गर्नुपर्ने भन्दै पछाडि नफर्कने गरी काम गर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। सरकारले श्वेतपत्र जारी गरेपछि अहिले देखिएका समस्या समाधान हुने पनि प्रधानमन्त्री ओलीको भनाई छ।
प्रदेश सरकार सञ्चालनका लागि समस्या भइरहेका गुनासो आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले 7 वटै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्नुभयो। प्रदेश सरकार सञ्चालनमा आइपरेका समस्या समाधानबारे पहिलो पटक संयुक्त छलफल भएको छ। थप जानकारी सहित मदन पौड्यालको रिपोर्ट।
जुन केही मात्रामा भए पनि बजेट जुन छ त्यसलाई चाहिँ आफ्नो बस्ने ठाउँहरूलाई र काम गर्ने वातावरण निर्माण गर्नको लागि
छलफलमा सहभागी हुनुअघि प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत उहाँले भने जस्तै अहिले प्रदेश सरकारले बस्ने ठाउँ र काम गर्ने वातावरण बनाउनतर्फ मुख्य ध्यान केन्द्रित गरेका छन्। तर कानून, बजेट, कर्मचारी अभाव मुख्य समस्या छन्। प्रधानमन्त्रीसँगको छलफलमा पनि सबै मुख्यमन्त्रीले यिनै समस्या राखेका छन्। 5 नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल,
अहिले हामी जुन प्रारम्भिक अवस्थामा छौँ, प्रशासनिक संरचनाहरू निर्माण गर्ने कुरा, कानून निर्माण गर्ने कुरा देखि लिएर नै अब प्रादेशिक विकासका अवधारणाहरू तयार गर्ने कुराहरूमा चाहिँ उपयुक्त दक्ष शक्तिको आवश्यकता, स्रोत साधनको आवश्यकता जे खड्किएको छ त्यो कुरा हामी राखेका छौँ।
छलफलका लागि 7 वटै प्रदेशका मुख्यमन्त्री सिंहदरबार आएका हुन्। मुख्यमन्त्री र प्रधानमन्त्री बीच प्रदेश सरकारले भोग्नु परेका समस्या र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा लगातार 6 घण्टा छलफल भएको हो। बिहान 11 बजे प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा शुरू भएको छलफलमा मुख्यमन्त्रीले आफ्नो प्रदेशमा भएका समस्या र अहिले गरिरहेका कामबारे पालै पालो जानकारी गराएका थिए। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही,
सबभन्दा पहिले नीति बन्नुपर्छ भन्थ्यो, यो नीति बनाइसकेपछि मात्रै त्यस अनुसारले बजेट पनि योजना चाहिँ हुन्छ। अब आवश्यकता छ, सबै प्रदेशमा बजेटको आवश्यकता धेरै नै छ भन्ने कुरा भइ नै हाल्यो, समस्या थुप्रै छन् भन्ने कुरा भइ नै हाल्यो।
कर्मचारी अभाव र भएका कर्मचारीको असहयोग, वित्त आयोग गठन, राजस्व बाँडफाँड, केन्द्र र प्रदेश सरकारको तालमेलदेखि मर्यादा क्रम निर्धारण बारे पनि मुख्यमन्त्रीले छलफलमा कुरा उठाएका छन्। छलफलमा सहभागी भएपछि प्रदेश दुईका भन्नुभएका मुख्यमन्त्री लालबाबु राउत।
मर्यादा क्रम निर्धारणका कुराहरू छन्, जुन अहिलेसम्म मर्यादा क्रमहरू राखिरहेको छ त्यो मर्यादा क्रम मिलेको छैन। अहिले चाहिँ प्रदेश सदस्यहरूलाई जुन किसिमले मर्यादामा राख्नुपर्थ्यो त्यो हुन सकेको छैन। अहिले चाहिँ प्रदेश र स्थानीय तहका जुन महानगर उपमहानगर र स्थानीय तहका निकायका जुन अहिले पनि प्राधिकारी निर्वाचित प्राधिकारीहरू हुनुहुन्छ उहाँहरूको मर्यादा क्रम मिल्न सकेको छ।
मुख्यमन्त्रीका गुनासा र समस्या प्रधानमन्त्री सहित मन्त्री र विभिन्न मन्त्रालयका सचिवले पनि सुनेका छन्। मुख्यमन्त्रीका गुनासा सुनेपछि प्रधानमन्त्री ओलीले यी सबै विषय समेटेर सरकारले चाँडै नै श्वेत पत्र जारी गर्ने समेत बताउनु भएको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमाल।
हामी कसैलाई पनि संहिताबाट फर्किने अनुमति छैन र हामी कसैलाई पनि यो गर्न सकिन भन्ने अनुमति पनि छैन र असफल हुने पनि अनुमति छैन। त्यसकारणले गर्दा सबै सफल हुने गरी अगाडि जाने हाम्रा अप्ठ्याराहरू छन्, स्रोतका अभावहरू छन्। अब सरकारले चाँडै नै श्वेत पत्र जारी गर्छ, श्वेत पत्रले जे जे चुनौती बाहिर लिएर आए तापनि त्यसलाई फेस गरेर सम्बोधन गरेर सरकारले देशलाई विकासको बाटोमा लिएर जान्छ।
केन्द्र सरकारलाई समस्या सुनाएका सातवटै प्रदेशका मुख्यमन्त्रीले समस्याको समाधानका लागि पहल हुने आशा राखेका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। सरकारले मन्त्री परिषदको माताहतमा रहने गरेर पाँचवटा विषयगत समिति गठन गर्ने भएको छ। आज बेलुकी बसेको मन्त्री परिषदको बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको हो। यस्तै बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पनि पारित गरेको छ। आर्थिक मितव्ययिता अप्नाउने नीति अनुसार प्रधानमन्त्रीको सचिवालयमा रहने पदाधिकारी र कर्मचारीको संख्या कटौती गर्ने निर्णय भएको सूचना तथा संचार प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्रधानमन्त्रीको सचिवालयमा 47 कर्मचारी रहँदै आएकामा अब 28 जना मात्र राख्ने तयारी छ।
सात दिनसम्म एकजना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा पाँचजनालाई प्रहरीले काठमाडौँमा पक्राउ गरेको छ। गएको फागुन 17 गते गोर्खा घर भएकी बालिका काठमाडौँको बल्खुबाट हराएकी थिइन्। 15 वर्षकी ती बालिकालाई 17 गतेदेखि 24 गतेसम्म लगातार बलात्कार गरेको आरोपमा प्रहरीले चालक र सहचालक गरी पाँचजनालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बालिकालाई सात दिनसम्म ग्यारेज र कोठामा बन्धक बनाएर बलात्कार गर्ने भोला तामाङ, चन्द्रबहादुर सापकोता, सन्तोष घिमिरे, दिवस गर्तौला र सुदीप बजगाईलाई पक्राउ गरेको छ। फागुन 17 गते हराएकी बालिका 28 गते स्वयम्भूमा तर्सने र बरबराउने अवस्थामा फेला परेकी थिइन्। पाँचजना बलात्कारीले सात दिनसम्म उनलाई लगातार बलात्कार गरेकोले बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको दावी छ।
यस्तै 13 वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पर्साको पर्सागढी नगरपालिका झबरा 5 का 55 वर्षीय सीताराम पौडेल पनि पक्राउ परेका छन्। पौडेलले विद्यालयबाट फर्किएर घरमा कपडा फेर्दै गरेकी बालिकालाई चैत 6 गते कोही नभएको मौका छोपेर बलात्कार गरेका थिए। बालिकाको अभिभावक घर फर्केपछि घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन्। त्यसपछि बालिकाका अभिभावकले तत्कालै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिनुभयो। पीड़ित बालिका पर्सा प्रहरीको संरक्षणमा रहेको पनि प्रहरीले जनाएको छ।
काठमाडौँको सुन्धारामा रहेको गुलाब मिठाई पसल रहेको भवनमा आगो लागेको छ। आगलागीमा परि घाइते भएका दुईजनाको वीर अस्पतालमा उपचार भइरहेको छ। आगलागी भएको माथिल्लो तलामा फँसेका 20-25 जनालाई सकुशल उद्धार गरिएको छ। भवनको भुइँतलाबाट आगो सल्किएको प्रहरीको भनाइ छ। काठमाडौँ महानगरपालिकाको कार्यालयसँगै रहेको भवनमा लागेको आगोलाई दमकल, नेपाली सेना र प्रहरीले निभाइरहेका छन्। आगो नियन्त्रणमा आए पनि पूर्ण रूपमा निभेको छैन। आगो के कारणले लाग्यो र के कति क्षति भयो भन्ने बारे अहिलेसम्म केही जानकारी नआएको प्रहरीले जनाएको छ।
सुर्खेतमा एक हप्ता अघि आगोले जलेर घाइते भएका एक बालकलाई उद्धार गरेर आज अस्पताल भर्ना गरिएको छ। सुर्खेतको चौकुने गाउँपालिका स्थित घाटगाउँका 6 वर्षका निरज नेपालीलाई उद्धार गरी वीरेन्द्रनगर स्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो। गएको फागुन 29 गते घरमा आगलागी हुँदा जलेर घाइते भएका नेपालीलाई आर्थिक अभावका कारण परिवारले आजसम्म अस्पताल लैजान सकेका थिएनन्। कर्णाली प्रदेशका सांसद पद्मा खड्का, पत्रकार दीपक बुढा र व्यवसायी निरक ओलीको आर्थिक सहयोगमा बालकलाई अस्पताल भर्ना गरिएको हो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्क। हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड, बालिकालाई एक हप्तासम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा पाँचजना काठमाडौँमा पक्राउ, काठमाडौँको सुन्धारामा रहेको एक व्यापारिक भवनमा लागेको आगो नियन्त्रणमा आउँदै दुईजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। भोलिदेखि शुरू हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरू हुने परीक्षाको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो। परीक्षा भोलि बिहान 8 बजेदेखि शुरू हुनेछ। 5,00,000 विद्यार्थी सहभागी हुने परीक्षाको लागि देशभर 2,000 परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षाको लागि केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी 65,000 जना खटिएका छन्। साधारण धारतर्फको परीक्षा 17 गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा 20 गतेसम्म सञ्चालन हुनेछ। अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्न विषयमा सी ग्रेड वा त्योभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेड वृद्धि परीक्षामा समेत ग्रेड वृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जामटेड परीक्षार्थीका रूपमा यो परीक्षा दिने व्यवस्था छ।
भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थाले सरकारले सित्तैमा वितरण गरेको औषधि पनि बेचेको खुलासा भएको छ। अत्याधिक रक्तस्राव भएपछि गाउँपालिका सातकी रमित बोगटीसित निशुल्क दिनुपर्ने स्लाइनको पैसा लिएपछि यस्तो खुलासा भएको हो। बजारमा समेत बढ़ीमा 75 रूपियाँमा पाइने स्लाइनलाई स्वास्थ्य संस्थाकी स्वास्थ्य सहायक सोनी शाहले 400 रूपियाँमा बेचेकी थिइन्। स्वास्थ्य संस्था रहेको वडा नम्बर 5 का वडा अध्यक्ष वीरेन्द्र राई र जिल्ला स्वास्थ्य प्रमुख डाक्टर त्रिभुवन चन्द झाले निशुल्क दिनुपर्ने स्लाइनको 400 रूपियाँ लिएको गुनासो आएको भन्दै आवश्यक कार्यवाही गरिने बताउनु भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 3 नम्बर प्रदेशको राजधानी हेटौडाबाट नसर्ने बताउनु भएको छ। प्रेस सेन्टर मकवानपुरले आज बिहान हेटौडामा गरेको पत्रकार सम्मेलनमा उहाँले हेटौडाबाट प्रदेश राजधानी अन्त सार्ने कुरा नभएको बताउनु भएको हो। एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको कुरा पनि सहज ढंगले अघि बढ़िरहेको प्रचण्डको भनाई छ।
संसद नियमावलीको मस्यौदा फोटोकपी गर्न ढिलाइ हुँदा प्रदेश नम्बर 1 को प्रदेशसभा बैठक आज 2 घण्टा ढिलो गरी शुरू भएको छ। झण्डै 3 हप्तापछि आज बसेको संसद बैठक पनि फोटोकपी गर्न ढिलाइ हुँदा 25 मिनट मात्र बसेर भोलिका लागि सरेको छ। दिउँसो 1 बजे संसद बैठक बस्ने कार्यतालिका भए पनि 1 घण्टासम्म शुरू नभएपछि सांसदहरू चिया खाजा खान बाहिर निस्किएका थिए। संसद सचिवालयका कर्मचारीको लापरवाहीका कारण संसद बैठकमा ढिलाइ भएको भन्दै सांसदहरूले बैठकमा आपत्ति पनि जनाएका छन्। 2 घण्टापछि शुरू भएको बैठकमा प्रदेशसभा नियमावली मस्यौदा समितिले आज आफ्नो मस्यौदा पेश गरेको छ। समितिले पेश गरेको मस्यौदामा भोलि पारित गर्ने गरी तयारी भइरहेको संसद सचिवालयले जनाएको छ। पेश भएको नियमावलीको मस्यौदामा 4 वटा समिति बनाउने कि 7 वटा समिति बनाउने भन्ने विषयमा दलहरूबीच कुरा मिलेको छैन। कांग्रेसले विषयगत समितिहरू 4 वटा मात्र बनाउनुपर्ने बताउँदै आएको छ भने सत्तापक्ष एमाले र माओवादीले 7 वटा समिति बनाउने प्रस्ताव नियमावलीमा पठाएका छन्।
धनुषाको अंशपुर नगरपालिकाकी उपमेयर रेणु झासँग 6 सूत्रीय माग राख्दै वडा अध्यक्षहरूले रिले अनशन थालेका छन्। नगरपालिकाको वडा नम्बर 2 बाहेक सबै वडा अध्यक्षहरू रिले अनशनमा बसेका हुन्। प्रजातान्त्रिक अभ्यास बहाली गर्नुपर्ने, कानूनी शासन बहाली गर्नुपर्ने, छिटोभन्दा छिटो विशेष नगरसभा बोलाउनुपर्ने, तालाबन्दी बिना शर्त खुल्ला गर्नुपर्ने, नगर केन्द्रमा शान्ति बहाली गर्नुपर्ने लगायतका माग राख्दै वडा अध्यक्षहरू रिले अनशनमा बसेका हुन्। बक्चौडामा रहेको नगरपालिका कार्यालय मेयर राम ज्ञान मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाको अगुवाईमा गएको 9 गते नगरपालिकामा तालाबन्दी भएको थियो। त्यसपछि उपमेयर झा गएको आइतबार मेयर मण्डल विरूद्ध आमरण अनशनमा समेत बस्नु भएको थियो। त्यसैको बदलामा वडाध्यक्षहरूले आजदेखि रिले अनशन थालेका हुन्।
गोर्खाको भीमसेन थापा गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद समाधानका लागि प्रदेश मन्त्री परिषदले खटाएको कार्यदलले काम थालेको छ। 4 नम्बर प्रदेश मन्त्री परिषदले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेत र आन्तरिक मामिला मन्त्रालयका सचिव फणेन्द्रमणि पोखरेल सदस्य सचिव रहेको कार्यदल बनाएको थियो। आज बगुवा र घ्याम्पेसाल पुगेर स्थलगत अध्ययन गरेको कार्यदलले सदरमुकाम गोर्खामा सर्वदलीय छलफल पनि गरेको छ।
बैतडीका 10 स्थानीय तहमा रहेका न्यायिक समितिका पदाधिकारीहरूले आफूलाई काम गर्न समस्या भएको बताएका छन्। कानूनको बारेमा आफू अनभिज्ञ रहेकोले काम गर्न समस्या भएको उनीहरूको भनाइ छ। नयाँ संरचना अनुसार देश संघीयतामा गएर स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि न्यायिक समितिको जिम्मा पाएका नगरपालिका र गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षलाई दिइएको छ। आफूहरू कुनै कानूनको विद्यार्थी नभएको र कानून सम्बन्धी जानकारी नहुँदा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले बताउनुभयो।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई चाहिने पाठ्य पुस्तक किन्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। चालू आर्थिक वर्षदेखि नै विद्यालयको सबै बजेट स्थानीय तहमा गएकाले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई चाहिने पुस्तकको भुक्तानी विद्यालयको खातामा जम्मा गर्न र पुस्तक खरिदको सुनिश्चितता गर्न केन्द्रले स्थानीय तहलाई आग्रह गरेको हो। जनक शिक्षा सामग्री केन्द्रले कक्षा 1-10 पाठ्य पुस्तक छापिसकेको स्पष्ट पारेको छ।
नेपाल सरकारलाई विश्व ब्याङ्कले 26,60,00,00,000 रूपियाँ ऋण सहयोग दिने घोषणा गरेको छ। नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिंचाइ परियोजना कार्यान्वयन गर्न ब्याङ्कले ऋण दिन लागेको ब्याङ्कका नेपाल बंगलादेश र भूटानका देशीय निर्देशक चिमियायो फ्यानले बताउनुभयो। फ्यानका अनुसार यसबाट नागरिकलाई सहज ढंगले सेवा प्रवाह गर्न आवश्यक पर्ने संघीयताको वित्तीय ढाँचा लगायत पूर्वाधार स्थापनामा सहयोग पुग्नेछ। ब्याङ्क संचालक समितिले सहज सार्वजनिक सेवा प्रवाह जवाफदेहिता र पारदर्शिताको प्रवर्धनका लागि नेपाल सरकारलाई सघाउने पनि स्पष्ट पारेको छ।
यातायात व्यवस्था विभागले 20 वर्ष पुराना 110 सार्वजनिक गाड़ी अहिलेसम्म जफत गरेको छ। पछिल्लोपल्ट वीरगंजमा 16 20 वर्ष पुराना गाड़ी जफत गरिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिनुभयो। चैत 1 14 अञ्चल यातायात व्यवस्था कार्यालयले सड़कमा अनुगमन गरी 20 वर्ष पुराना गाड़ी जफत गर्न थालेका हुन्।
मकै बालीमा दाना नलागेपछि 12 किसान मारमा परेका छन्। ऋण काटेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साउको सावा तिर्न पनि कठिनाई भएको किसानको दुखेसो छ। मकैको घोकामा दाना नलागेपछि यो वर्ष झन्डै 27,456 मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न शाहले जानकारी दिनुभयो। यो वर्ष किसानले 4,635 हेक्टरमा हाइब्रिड जातका पाइनियर 35-22 37-85 र 20 940 जातका मकै लगाएका थिए।
यस्तै समयमा वर्षा नभएका कारण वर्षे धान रोपाई गर्न नपाएका सप्तरीका किसान यति बेला चैते धान लगाउन व्यस्त छन्। कोशी पम्प, चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमित रूपमा पानी आउने नआउने निश्चित नभए पनि पम्पसेट, भपलेटर, मोटर लगायतका वैकल्पिक उपायबाट किसानले चैते धान लगाउन थालेका हुन्। सप्तरीको कोशी पम्प, चन्द्र नहर र कोशी पश्चिमी नहर आसपासका खेतमा चैते धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
बझाङका जिल्ला शिक्षा अधिकारी सूर्य बहादुर सिंहलाई अपरिचित समूहले कार्यालयमा नै गएर दुर्व्यवहारको प्रयास गरेका छन्। 3 समूहमा गएका व्यक्तिहरूले आफ्नो माग पूरा नभएको भन्दै दुर्व्यवहार गर्ने प्रयास गरेको कार्यालयमा कामका लागि पुगेका शिक्षक वीरेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Who understands it's personal? We do. At Mirror Job, we understand your professional goals are yours and yours only. So you can be confident that searching and applying for your next career opportunity is 100% confidential and secure. To us, it's about you.
Register with MirrorJob.com today.
Chasma banaune talingko lagi bharna khulyo.
सिटिइभिटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू:
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने। विस्तृत जानकारीका लागि
होमले नेपाल ट्रेडिङ, ताम्राकार प्लाजा, हनुमान ढोका, काठमाडौँ।
फोन 01-42-23-842।
मोबाइल 98-5-11-38-897, 98-5-10-39-292।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtiaye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको स्मृति दिवसमा आज विभिन्न कार्यक्रम भएका छन्। कोइरालाको 87 वर्षको उमेरमा 2066 सालमा निधन भएको थियो। उहाँको स्मृति दिवसमा काँग्रेसले आज औपचारिक कार्यक्रम नगरे पनि यही दिन पारेर आज काँग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन नुवाकोटमा शुरू भएको छ।
आज विश्व कविता दिवस हो। कविताको माध्यमले आफ्नो अभिव्यक्ति दिने र कविता मार्फत भाषागत विविधताको सम्मान हुन्छ भन्दै सन् 1999 यो दिवस मनाउन थालिएको हो। विश्व कविता दिवसको अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रम भएका छन्।
यस्तै आज जात तथा वर्णका आधारमा हुने भेदभाव न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवस पनि हो। नेपालमा आज जातीय उत्पीडन विरूद्धको दिवसका रूपमा यसलाई मानिएको छ। सन् 1960 आजकै दिन दक्षिण अफ्रिकामा रंगभेदको विरूद्ध निस्किएको र्यालीमा प्रहरीले गोली चलाउँदा 69 जनाको ज्यान गएको थियो। त्यो घटनामा ज्यान गुमाउनुको सम्झनामा युनेस्कोले मार्च 21 जातीय उत्पीडन विरूद्धको दिवसका रूपमा मनाउने घोषणा गरेको हो।
चितवनमा जडान गरिएका धेरैजसो सीसीटीभी अवैध रहेको पाइएको छ। सीसी क्यामेरा जडान गर्नका लागि स्थानीय प्रशासन वा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था भए पनि चितवनमा थोरैले मात्रै प्रशासन कार्यालयसँग अनुमति लिएर सीसीटीभी राखेका पाइएको हो। अनुमति लिएर मात्र सीसीटीभी राख्नका लागि परिपत्र र सूचना समेत जारी गरेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सीसीटीभी क्यामेरा राखेको अनुगमन गर्नका लागि टोली परिचालन भइसकेको बताउनुभयो।
पाँचथरको ग्रामीण क्षेत्रमा विद्युत विस्तार गर्ने जिम्मेवारी पाएको ठेकेदार कम्पनीले काम नगर्दा विद्युत विस्तारमा ढिलाइ भएको छ। एउटै निर्माण कम्पनीले एकैपटक धेरै योजनाको जिम्मा लिएर काम नगरेपछि विद्युत विस्तार हुन नसकेको स्याब्रुम्बा ग्रामीण विद्युत सहकारी संस्थाका सचिव झरेन्द्र खतिवडाले बताउनुभयो। धुलखेल निर्माण सेवा प्रालीले ठेक्का लिएको विद्युत विस्तारको काम 2073 सालको भदौ महिनामा सकिसक्नुपर्ने भए पनि अहिलेसम्म काम नै शुरू भएको छैन।
बझाङको सबैभन्दा ठूलो धार्मिक मेलाको रौनक शुरू भएको छ। सुदूरपश्चिमको प्रसिद्ध मेला बान्निकी चैतली मेलामा हजारौं श्रद्धालु तथा दर्शनार्थीले बान्निको कांकर र बान्नी मस्ताको दर्शन गर्ने गर्छन्। परापूर्वकालमा महिषासुर दानवले बान्नी मस्ता देवतासित युद्ध गरी मस्तालाई पासोमा पारेको र मस्तालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुरमा देवी प्रकट भई महिषासुरको वध गरेको खुसियालीमा बान्निकी चैतली मेला लाग्ने गर्छ।
जिल्ला वन कार्यालय गुल्मिली लुकाएर राखेको अवस्थामा सदरमुकाम तमगासको छापटोलबाट ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ। साबिकको रेसुङ्गा नगरपालिका स्थित छापटोलमा 44 थान तछुवा काठ फेला परेको जिल्ला वन कार्यालय गुल्मीका वरिष्ठ जिल्ला वन अधिकृत कृष्णराज नेउपानेले जानकारी दिनुभयो।
कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाव घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। हिजो 15 अङ्कले घटेको नेप्से आज भने 24.40 अङ्कले घटेर 1231.07 बिन्दुमा झरेको छ। कारोबार भएकामा आज उत्पादन समूह बाहेक अरू सबै समूहको परिसूचक घटेपछि नेप्से पनि घटेको हो। नेप्से घटे पनि हिजोको तुलनामा आज कारोबार रकम भने 6 करोडले बढेको छ। आज 38 करोड़ 32 लाख रुपियाँ बराबरको शेयर किनबेच भएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मेरो पनि भन्नु छ।
मेलम्चीको पानी दशैंसम्म काठमाडौँमा आउँछ भन्ने विषयको समाचार उज्यालो अनलाइनमा पढेर सुमन सिग्देल ट्वीट गर्नुहुन्छ। मेलम्चीको पानी काठमाडौँमा आउँछ भनेको सुनेको म कक्षा छमा पढ्दा हो। अहिले मेरो मास्टर सकियो। होइन, कति भाका सार्न सकेका हुन्।
यसै विषयमा दुखी मन नाम राखेका साथी लेख्नुहुन्छ, मेलम्चीको पानी ल्याउने भनेर आजसम्म धेरैले भने तर कसैले पनि गर्न सकेनन्। यसपालि जसरी भए पनि गरेर देखाउनुहोस् मन्त्रीज्यू।
गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी जवानसँगै बसेर खाना खाएको समाचार उज्यालो अनलाइनमा पढेर विकास थापा विपुल हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, मन्त्रीज्यू जवानसँग बसेर खाना खानुभयो राम्रै हो, तर देशमा बढ्दो अपराध न्यूनीकरण गर्न कडाईका साथ निर्देशन अनुगमन र विशेष रणनीति बनाएर लागू गर्नुहोस्, अनि मात्र तपाईँको लोकप्रियता बढ्छ।
साउदी अरबबाट सोफिया नाम गरेको रोबोट नेपालमा ल्याइएको खबर सुनेर विश्वसिंह राई ट्विटरमा लेख्नुहुन्छ, साउदी अरबको नागरिकताधारी स्त्री रोबोट सोफियालाई नारी दासत्वको प्रतीकको रूपमा पनि लिन सकिन्छ। साउदी अरब यस्तो देश हो जहाँ महिलाहरूलाई खुला रूपमा घर बाहिर निस्कन पनि बन्देज छ। सोफियाले त्यही दासत्वको प्रतिनिधित्व गर्छिन् र उनी तमाम साउदी महिलाहरूको प्रतिनिधित्व गर्दै संसारभर घुमिरहेकी छिन्।
अनि प्लास्टिकबाट पेट्रोलियम पदार्थ बनाउन सकिने बारेको समाचार उज्यालो अनलाइनमा पढेर गणेश प्रसाद हुजदार हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, प्लास्टिकबाट पेट्रोलियम पदार्थ बनेको खबरले खुशी लाग्यो। नेपालले पनि विज्ञानको क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकेको अनुभूति भएको छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उपेन्द्र राज पाण्डेय र मदन पौड्याल। अब विदेशका खबर। नाइजेरियाको विद्रोही संगठन बोको हरामले एक महिना अघि अपहरण गरेका 110 जना मध्ये 105 जना बालिकालाई आज अपहरण मुक्त गरेको छ। 5 जना छात्राको भने हत्या भएको छ। बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरूलाई छाडिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एक महिना अघि नाइजेरियाको दाप्चीबाट ती छात्रालाई अपहरण गरिएको थियो। बोको हरामले उनीहरूलाई अपहरण गर्नु अघि दाप्चीमा आक्रमण समेत गरेको थियो। नाइजेरियामा यसअघि सन् 2014 अप्रेलमा बोर्नो राज्यबाट चिबोक समुदायका बालिकाहरूको अपहरण भएको थियो। अपहरण भएका मध्ये केहीलाई अझैसम्म पनि छाडिएको छैन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आउँदो शनिबारदेखि उदयपुरमा हुने चौथो कटारी गोल्ड कपको तयारी पूरा भएको छ। प्रतियोगितामा ए डिभिजन क्लब सहित 8 टोलीले खेल्ने प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिनुभयो। प्रतियोगितामा सरस्वती क्लब, संकटा क्लब, चर्च बोइज क्लब, सहारा क्लब, गोर्खा बोइज रूपन्देही, बनेपा बोइज क्लब, झापा 11 र कटारी 11ले प्रतिस्पर्धा गर्नेछन्। 17 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 5,00,000 रूपियाँ र उपविजेताले 2,51,000 रूपियाँ पुरस्कार पाउनेछन्।
चैतको 17 गतेदेखि धनगढ़ीमा हुने धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। आयोजक धनगढ़ी क्रिकेट एकाडेमी डीसीएले आज सार्वजनिक गरेको तालिकामा 17 गते उद्घाटन खेल हुनेछ र उद्घाटन खेलमा टीम चौरा धनगढ़ी र काठमाडौँले खेल्नेछन्। सहभागी 6 टीमले एक अर्कासँग खेलेपछि शीर्ष 4 टीम अघिल्लो चरणमा पुग्नेछन्। प्रतियोगिताको विजेताले 25,00,000 रूपियाँ पुरस्कार पाउनेछ भने दोस्रो हुनेले 10,00,000 रूपियाँ पुरस्कार पाउनेछ। डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले समेत मान्यता दिइसकेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड़, प्रतिस्पर्धात्मक विकासमा लाग्न मुख्यमन्त्रीहरूलाई आग्रह।
बालिकालाई एक हप्तासम्म बन्धक बनाएर बलात्कार गर्ने 5 जना काठमाडौँमा पक्राउ। 13 वर्षीय बालिका बलात्कार गरेको आरोपमा पर्सामा पनि 1 जना समातिए।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा भोलिदेखि शुरू हुँदै परीक्षाको सबै तयारी पूरा, झण्डै 5,00,000 विद्यार्थी सहभागी हुने।
नाइजेरियामा एक महिना अघि अपहरणमा परेका 105 जना छात्रा मुक्त। 5 जनाको भने विद्रोही संगठन बोको हरामद्वारा हत्या।
र चैतको 17 गतेदेखि धनगढ़ीमा हुने डीपीएल क्रिकेटको खेल तालिका सार्वजनिक।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।